यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै लम्कीको जनता एफएम र अछामको रेडियो अछामबाट के साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिमको राजधानी गोदावरीको जङ्गलमा राख्ने निर्णय कार्यान्वयन गर्न 350 हेक्टर जग्गा प्राप्तिको प्रक्रिया सुरु। जग्गाको कागजात तयार पारिँदै मन्त्री परिषदको निर्णय मार्फत सङ्घीय सरकारलाई जग्गा माग गरिने। कैलालीका स्थानीय तहका जनप्रतिनिधि कानुन विपरीत स्वकीय सचिव तथा सहयोगीको सुविधा लिँदै नातागोता र पार्टी निकटका व्यक्तिलाई नियुक्ति पनि नदिएर राज्य कोषको दुरुपयोग। कैलालीमा सङ्घीय सरकारले कार्यान्वयन गर्ने योजनाहरूमा विकास बजेट खर्चको अवस्था विगतका वर्षभन्दा झनै निराशाजनक। चालु आर्थिक वर्षको 6 महिनामा 14% मात्रै बजेट खर्च। र धनगढीमा जारी सुदूरपश्चिम खप्तर गोल्डकपमा दिल्ली एफसीलाई फराकिलो अन्तरले पराजित गर्दै च्यासल युवा क्लब अन्तिम 8मा प्रवेश। भोलि गोर्खा बोइजले सङ्कटको सामना गर्ने।
होटल आस्था तपाईको आतिथ्यको पर्खाइमा।
तपाईको विश्वास भरोसा आस्थाका निमित्त आयो होटल आस्था। सामाजिक हितकारी सेवा स्वच्छता एवं पर्यटन विकासमा हातेमालो गर्न आयो होटल आस्था। उचित लगानीमा आरामदायी बसाई र स्वस्थ सफा स्वच्छ खानामा हाम्रो विशेष जोड।
हाम्रा विशेषताहरू
एसी नन एसी सहित डिलक्स रुमसम्मको व्यवस्था,
तातो चिसो पानीको उचित व्यवस्था, हाई स्पिड वाइफाईको व्यवस्था,
एसी डाइनिङ हल, स्वच्छ सफा नेपाली तथा इन्डियन खाना नास्ताको व्यवस्थाका साथै किचन दृश्य अवलोकन गर्न मिल्ने, कबड हलको खुला मनोरम दृश्य सहित रूपटप रेस्टुरेन्ट बार।
रूपटपमा 30 जनासम्म सदस्यहरूलाई सेमिनार, गोष्ठी, मिटिङ तथा फ्यामिली पार्टी गर्न सक्ने हलको व्यवस्था।
प्रोप्राइटर सुरेश चन्द, सम्पर्क नम्बर 091-526-262, 526-264 र 98-58-48-86-62। धनगढी कबरहलको पूर्वपट्टि।
यही मिति 2075 पौष 23 गतेदेखि 29 गतेसम्म हुन गइरहेको घरेलु तथा साना उद्योग प्रविधि प्रदर्शन तथा प्रवर्धन मेलामा सहभागी बनौ। मेलाका आकर्षणहरू:
दुना टपरी उद्योग,
ढाका उद्योग,
अन्न उत्पादन प्रवर्धन,
च्याउ उत्पादन, मह उत्पादन,
भोजियारी उद्योग,
राना थारू, थारू तथा सुदूरपश्चिमका सांस्कृतिक झाँकीहरू तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, साथमा राष्ट्रका राष्ट्रिय चर्चित कलाकारहरू
बद्री पङ्गिनी, रूपा घरती पौष 25 गते,
पूर्णकला बिसी पौष 25 र 26 गते,
हास्य कलाकार दिनेश काफ्ले पौष 27 गते,
अन्तरा साङ्गीतिक समूह पौष 27 गते,
मिलन लामा पौष 28 गते, मोडल तथा नायक शङ्कर बिसी र मोडल तथा नायिका अञ्जली अधिकारी पौष 29 गते,
साथमा वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी,
चक्र बम,
कल्पना बिसी,
ध्वज महारा तथा साङ्गीतिक समूहहरूको बेजोड प्रस्तुति।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, जिल्ला कार्य समिति कैलाली, महोत्सव हुने स्थान धनगढी उपमहानगरपालिकाको सङ्घीय प्रहरी इकाइ कार्यालयको खुल्ला मैदानमा। अवलोकन गर्न अवश्य आउनुहोला।
थुप्रै लगानी लगाएर घर त बनाइयो, अब यसमा लगाउने अलुमिनियमका झ्यालहरू, ढोका, पार्टिसन सबै लगाउने मन थियो, कहाँबाट ल्याउने होला भाइ? तिमीलाई थाहा छ
ल दाई, पनि यति सानो समस्यालाई पनि ठुलो बनाएर हुन्छ त? चटकपुरमा रहेको मस्ट मण्डाली मेटल उद्योगमा जाउ न, त्यहाँ त ग्राहकहरूले खोजे जस्ता र रोजे जस्ता घर निर्माणका सामानहरू पाउनका साथै अर्डर अनुसार पनि सामानहरू उपलब्ध गराइन्छ नि, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
हाम्रो यहाँ अल्मुनियमका झ्याल, ढोका, पार्टिसन, एससीपी, स्टिलको रेलिङ, टेबल, कुर्सी, च्यानल गेट, सटर, ग्रिल, ट्रस्ट आदि सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क मस्ट बण्डाली मेटल उद्योग, चटकपुर जनता बैङ्क नजिकको घरमा। मोबाइल 98-68-13-36-41 र 98-12-69-33-30।
दिनेश खबर अब विस्तारमा। सुदूरपश्चिम सरकारले माघे गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले माघे संक्रान्ति र माघी पर्वका अवसरमा माघे गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो। यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। मन्त्री शाहले माघ 4 गते दिउँसो 2 बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले विभिन्न विषयसँग सम्बन्धित 5 कार्यविधि पनि स्वीकृत गरेको छ। मन्त्री शाहका अनुसार पशुपन्छी बजार प्रवर्धन कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधि, व्यावसायिक सिपमूलक कार्यविधि, वन तथा वातावरण जलाधार व्यवस्थापन कार्यविधि, अनुदान तथा सहायता रकम निकास सम्बन्धी कार्यविधि र प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाइ सञ्चालन कार्यविधि बैठकले स्वीकृत गरेको हो। यस्तै प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृति गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापन सम्बन्धीको विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको सरकारका प्रवक्ता शाह यस्तै सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले विदा नदिएको भन्दै कैलाली कञ्चनपुरका थारू समुदायले असन्तुष्टि पोखेका छन्। माघीको विशेषता अनुसार 5 प्रदेश सरकारले 2 सार्वजनिक विदाको घोषणा गरे पनि सुदूरपश्चिम प्रदेश सरकारले 1 मात्रै विदा दिएको भन्दै असन्तुष्टि जनाइएको हो। थारू कल्याणकारिणी सभा कैलाली र थारू नागरिक समाज कैलालीले विज्ञप्ति निकाल्दै प्रदेश सरकारको 1 मात्रै सार्वजनिक विदा दिने निर्णय विरुद्ध विज्ञप्ति निकालेका छन्। उनीहरूले माघीका अवसरमा 3 सार्वजनिक विदाको मागसित ज्ञापन पत्र बुझाए पनि प्रदेश सरकारले माग पूरा नगरेको बताएका छन्। थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले सुदूरपश्चिम प्रदेश सरकार माघीको महत्व अनुसार विदाको निर्णय गर्न नसकेको दिलबहादुर चौधरीले सुदूरपश्चिम सरकारले माघीको महत्व अनुसार विदाको निर्णय गर्न नसकेको बताउनुभयो। कैलालीका स्थानीय तहका जनप्रतिनिधिले कानून विपरीत स्वकीय सचिव तथा सहयोगीको सुविधा लिँदै आएका छन्। कानून त स्थानीय तहका जनप्रतिनिधिले स्वकीय सचिव तथा सहयोगी राख्न नपाउने भए पनि कैलालीका जनप्रतिनिधिले भने मासिक पारिश्रमिक तोकेर स्वकीय सचिव र सहयोगी राखेको पाइएको छ। स्थानीय तहहरूले नियुक्ति नदिएरै जनप्रतिनिधिका स्वकीय सचिव र सहयोगी राखेका छन्। कानून मिच्दै राखेका स्वकीय सचिव र कार्यालय सहयोगीलाई महिनै पिच्छे तलब सुविधा दिएर जनप्रतिनिधिले राज्य कोषको दुरुपयोग गरेका छन्। अधिकांश जनप्रतिनिधिले आफ्ना नातागोता पर्ने र पार्टी निकट कार्यकर्तालाई स्वकीय सचिव र सहयोगीको जिम्मेवारी दिएको पनि खुलेको छ। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी सदस्य वा सभाका सदस्यले स्वकीय सचिव तथा सहयोगी राख्न पाउने व्यवस्था नभए पनि कैलालीका स्थानीय तहका पदाधिकारीले भने उक्त सुविधा लिइरहेका हुन्। कैलालीका अधिकांश स्थानीय तहका पदाधिकारी प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले आफ्नो नातागोता पर्ने र पार्टी निकट व्यक्तिलाई कानून मिच्दै स्वकीय सचिव र सहयोगीको जिम्मेवारी दिएर मासिक तलब खुवाइरहेका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्वबहादुर ले मासिक 21,170 पारिश्रमिक पाउने गरी स्वकीय सचिवमा हेमन्त शाही, 21,000 पाउने गरी प्रेस सल्लाहकारमा टेकेन्द्र देउवा तथा उपप्रमुख सुशीला मिश्र भट्टले भदैनी नाता पर्ने जसुदा ओझालाई मासिक 16,230 पारिश्रमिक दिने गरी स्वकीय सचिव राख्नु भएको छ। धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्की।
सहयोगीको रूपमा अब कासहरू राखेको छ, त्यो उहाँलाई मात्र स्पेसल भन्ने होइन कि कार्यालयले आफ्नो तर्फबाट राखेको छ भन्नु पर्छ। मेयर साहबको लागि पनि अब कर्मचारीको स्वरूपमा राखेको छ। नाम हेमन्त साई हो एकजनाको नाम, अरू एकजना चाहिँ कार्यालय सहयोगी भनेर जसुदा ओझा भनेर राखेको छ एकजना। प्रेस सल्लाहकारमा एकजना पत्रकार टेकेन्द्र देवबाजी हुनुहुन्छ, उहाँ प्रेस सल्लाहकारको रूपमा काम गर्नुहुन्छ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले त छोरा विक्रम चौधरीलाई स्वकीय सचिवमा राख्नु भएको छ भने उपाध्यक्ष गीता कठरियाले भतिजी नाता पर्ने गायत्री कठरियालाई स्वकीय सचिवको जिम्मेवारी दिनुभएको छ। जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले भान्जा नाता पर्ने जगदीश चौधरी, उपाध्यक्ष उमा महतोले भाइ नाता पर्ने गंगा चौधरी, कैलाली गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले रेवन्त चौधरी, उपाध्यक्ष लक्ष्मी सद्गौवाले अशोक चौधरीलाई स्वकीय सचिव राख्नु भएको छ। यस्तै भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आशाराम चौधरी, उपप्रमुख छायादेवी देवकोटाले सुरेन्द्र जोशी, लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले विष्णु खनाल र गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउलले योगेन्द्र बहादुर चन्द तथा गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले केशर बोगटीलाई स्वकीय सचिव राखेको पाइएको छ।
अन्य स्थानीय तहका जनप्रतिनिधिले पनि स्वकीय सचिव तथा सहयोगी राखेका छन्। कानून विपरीत जनप्रतिनिधिले आफ्ना नातागोता पर्ने र पार्टी निकटका व्यक्तिलाई स्वकीय सचिव राखेर राज्य कोषको दोहन गरिरहेको विषयमा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरत कुमार बुढा थोकीको भनाई भने यस्तो छ।
अब प्रदेश सरकारले बनाएको ऐन हो, त्यो ऐनमा जे लेखा छ त्यो अनुसार छ भने त्यो आधिकारिक भयो, अन्यथा उहाँले राख्नु भएको छ भने कानूनदेखि विपरीत भयो र कानूनदेखि विपरीत भएको कामको लागि कानूनी दण्ड नै हुने पर्यो। तर भ्यालिड भन्ने कुरा त हाम्रो ऐनमा छ भने भ्यालिड हो अन्त अनभ्यालिड हो। अनि यसो छ, प्रदेश सरकार भनेको के हो भन्नुहुन्छ भने नियम कानुन अनुसार जाऊ भनेर भन्छ। अब अडिट हुन्छ नि त, त्यहाँ महालेखा कोली निकायको अडिट ए बेरुजी औला त के हुनु पर्यो नि त। बेरुजी निकाल्ने निकाय त छँदैछ हाम्रो, बेरुजी निकाल्ने निकाय भए हुन्छ। हामीले के गर्छौँ भने बेरुजी निकाल्ने निकायबाटै त्यसको वैधानिक कुरो अगाडि बढ्छ वा अख्तियारमा उजुर पर्नु पर्यो।
नेपालको संविधानको धारा 227 ले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा प्रदेश कानून बमोजिम हुने उल्लेख गरेको छ। सोही धारामा टिक्दै प्रदेश सरकारले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनको दफा 8 दृष्टिविहीन वा अशक्त पदाधिकारी वा सदस्यले मात्र एकजना सहयोगी राख्न पाउने व्यवस्था गरेको छ। सोही ऐनको दफा 12 स्थानीय तहका पदाधिकारी सदस्यले उक्त ऐनले निर्धारण गरेको सुविधा बाहेक अन्य सुविधा लिन नपाउने पनि भनेको छ। तर कैलालीका स्थानीय तहका जनप्रतिनिधि भने संविधान र कानून भन्दा माथि उठेर आफ्नो नातागोता पर्ने र पार्टी निकटका व्यक्तिलाई स्वकीय सचिव तथा सहयोगी राखेर राज्य कोषको दुरुपयोग गरिरहेका हुन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ कहिले छाती दुख्छ, सन्चो त कहिले नहुने भयो।
बाउजू जहिले बिरामी देख्छु त, के भएको छ तपाईँलाई?
खोइ के भएको, सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट छाती मुटु सम्बन्धी तथा हाड जोड्ने नसा सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा MBBS MD NAMS B हस्पिटल काठमाडौँ इन्टरनल मेडिसिन, डाक्टर सन्तोष पन्त MBBS MS अर्थो TU IUM शिक्षण अस्पताल महाराजगंज, हाड जोड्ने नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ डाक्टर राम बिहारी थारू चौधरी MSc MBBS जनरल फिजिसियन, किंग जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 वर्ष भन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड धनगढी कैलाली 091-521-592।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। डर त्रास अनिन्द्रा डिप्रेसन माइग्रेन रिस चिन्ता निराशा इच्छा शक्तिको कमी आलस्यता कुलत नशालु पदार्थको सेवन स्मरण शक्तिको कमी तनाव टाउको दुखाइ नकारात्मक विचार आइराख्ने एउटै कुरालाई धेरै सोचिराख्ने काममा जोश जाँगर नआउने आत्मविश्वासको कमी उत्साहहीनता अपराध बोध आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर आउने पौष महिनाको 28 र 29 पब्लिक हेल्थ केयर फार्मेसी सेती अञ्चल अस्पताल नजिकै चौधरी बुक डिपो लाइन धनगढी कैलाली। मोबाइल नम्बर 98-48-42-41-21 98-12-40-0-127 र 98-48-44-24-76।
ब्रेक पछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय कार्यान्वयनको प्रक्रिया प्रदेश सरकारले सुरु गरेको छ। गोदावरीको जंगल क्षेत्रमा राजधानी राख्ने निर्णय गरेको झण्डै 4 प्रदेश सरकारले सो जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको छ। गत असोज 12 प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका वडा नम्बर 2 र 4 जंगल क्षेत्रमा राख्ने बहुमतले निर्णय गरेको थियो। प्रदेशसभा बैठकले पारित गरेको 4 जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारले जनाएको छ। तर गोदावरीको जंगलमा राजधानी राख्ने निर्णय विरुद्ध सर्वोच्चमा 2 रिट परेपछि सो निर्णय कार्यान्वयनमा चुनौती बढेको छ। एउटा रिटको पहिलो पेशीले कारण देखो आदेश जारी गरेकोमा प्रदेश सरकारले कारण पठाइसकेको छ। थप सामग्रीसहित सहकर्मी नवराज पनेरको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णय विरुद्ध दुईवटा रिट दायर र जनस्तरबाट विरोध भए पनि प्रदेश सरकारले भने उक्त निर्णय कार्यान्वयनका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको हो। राजधानीको चार किल्ला तोकिएको गोदावरी नगरपालिका वडा नम्बर 4 र 2 को जग्गा प्रदेश सरकारको मातहतमा ल्याउनका लागि नापी मालपोत र वन कार्यालयलाई जग्गाको कागजात तयार पार्न निर्देशन दिइएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव नारायण प्रसाद बिराडी
नम्बर प्लस बुक रजिस्टर फेसबुक नक्सा जग्गाका कागज पत्रहरू खुलाए पठाउनु पर्छ। त्यसको कागज पत्रको खोजी तलासी अहिले नापीलाई माललाई वनलाई हामीले त्यो डकुमेन्ट मगाइरहेका छौँ। छिट्टै नै त्यो कागज भेला भइसकेपछि यहाँको प्रदेशको सरकारको मन्त्री परिषदको निर्णय गरेर नेपाल सरकारले जग्गा हामीलाई देऊ भनेर वनलाई सहमति सहित लेखेर पठाउने।
प्रदेश सभाले बहुमतले पारित गरेको निर्णय अनुसार प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर 2 र 4 मा राख्नका लागि तेघरी सामुदायिक वनको 341 हेक्टर क्षेत्रफल आवश्यक देखिएको छ। त्यसका लागि कित्ता नम्बर ब्लू प्रिन्ट नक्सा स्केच सहित जग्गाका कागजातहरू तयार पारिँदैछ। जग्गाका सबै कागज पत्रहरू तयार भएपछि सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदको बैठकको निर्णय मार्फत संघीय सरकारलाई जग्गा माग गरिनेछ। त्यसमा वन डिभिजन कार्यालयको पनि सहमति माग गरिएको छ। फेरि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव बिराडी
नेपाल सरकारलाई त्यो जग्गा प्राप्तिको लागि हामी प्रक्रियामा गएका छौँ। त्यो आइसकेपछि अनि त्यहाँ टिपिआएर डिटेल डिजाइनिङ ड्रइङमा जान्छौँ। अहिले जग्गा हामीलाई देऊ भनेर चार किल्ला खोलेर केन्द्रमा नेपाल सरकारलाई अनुरोध गरी पठाउने क्रममा हामी छौँ।
राजधानी तोकिएको क्षेत्र तेघरी सामुदायिक वन पर्दछ। 2064 जिल्ला वनबाट अनुमति पाएको सो वनमा साल खैर हल्दु रोहिणी जामुन लगायतका प्रजातिका रुखहरू रहेका छन्। राजधानी तोकिएको चार किल्लालाई आधार मान्दा बुट्यान बाहेक 4000 ठूला रुखहरू काटिने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशको राजधानीका नाममा गोदावरीको उक्त वन विनाश गर्न नहुने भन्दै दायर रिट निवेदनमा सर्वोच्च अदालतले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न निकायको नाममा कारण देखाओ आदेश जारी गरेको थियो। त्यसको जवाब दिइसकेको बताउँदै सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय गोदावरी नगरपालिका वडा नम्बर 2 र 4 मा पर्ने तेघरीको जंगलमा राजधानी बनाउने प्रदेश सरकारको निर्णय विरुद्ध अधिवक्ता देवी कुमारी जोशीले सर्वोच्चमा रिट निवेदन हाल्नु भएको थियो। यस्तै गोदावरीमा राजधानी उपयुक्त नभएको भन्दै अधिवक्ता मनिष कुमार श्रेष्ठ लगायत अन्य 9 जिल्लाका 9 जनाले पनि सर्वोच्चमा रिट हालिसकेका छन्। दोस्रो रिटको पेशी पटक पटक सरेको छ भने अधिवक्ता जोशीले हालेको रिटको अर्को पेशी भने फागुन 1 गतेका लागि बोलाइएको छ। रिटको पक्षबाट बहस गर्नुभएका अधिवक्ता भेषराज पन्त
अहिले भन्न सकिन्न, किनभने यो चाहिँ पहिलो पेशी हो, पहिलो पेशीमा त सामान्यतया मिलेन, उनीहरूको उक्त राइटिङ हो, तर यो चलखेल चाहिँ भइरहेको छ, चलखेलका कारणले सिद्धि भने भन्न सकिन्न, नत्र चाहिँ नसकेला।
गोदावरी राजधानी विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट परे पनि अदालतले राजधानी निर्माणको प्रक्रिया रोक्न कुनै आदेश नदिएकाले राजधानी सार्ने प्रक्रिया अगाडि बढाएको प्रदेश सरकारको दावी छ। बहुमतको निर्णय भएकाले उक्त निर्णय पेलेर भए पनि कार्यान्वयन गराउने तयारी भएको पनि स्रोतले जनाएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
अब अर्को प्रसङ्ग, स्थानीयको विरोधका बावजुद देशका विभिन्न क्षेत्रमा निर्माण भएका फोहोर मैला व्यवस्थापन केन्द्रको अवलोकन भ्रमण गएको धनगढी उपमहानगरपालिकाको टोलले भ्रमणबाट फर्किएपछि धनगढीमा छलफल गरेको छ। पोखरा, नेपालगंज, दाङ र धरानमा निर्माण भइरहेका फोहोर मैला व्यवस्थापन केन्द्रको अवलोकन गरी आएको टोलीसँग छलफल भएको हो। 6 दिनको अवलोकन भ्रमणमा गएको उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय कुलले निर्माण भएका फोहोर मैला व्यवस्थापन केन्द्रले वातावरणमा केही पनि प्रभाव नपारेका कारण धनगढीमा पनि त्यस्तै फोहोर मैला व्यवस्थापन केन्द्र बन्नुपर्ने बताएका छन्। क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर 2 फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय भएपछि स्थानीयले सो स्थानमा बन्न नदिने भन्दै विरोध गर्दै आएका छन्। कैलालीमा गाईहरूलाई जाडोले मर्न थालेपछि तिरपाल सङ्कलन गरिने भएको छ। विश्व हिन्दू महासङ्घ कैलालीको संयोजनमा तिरपाल र तारहरू सङ्कलन गरिने भएको हो। महासङ्घका क्षेत्रीय संयोजक तथा डोटी जिल्ला अध्यक्ष राजप्रसाद जोशी लगायत कैलाली जिल्ला समितिका पदाधिकारी र सदस्यहरू भोलिदेखि तिरपाल सङ्कलन अभियानमा लाग्ने भएका हुन्। धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका छाडा पशु चौपायालाई चटकपुर स्थित निर्माणाधीन गौशाला क्षेत्रमा र गेटाभन्दा उत्तरका छाडा चौपायालाई गोदावरीमा राख्नका लागि तिरपाल सङ्कलन गरिने विश्व हिन्दू महासङ्घ कैलालीका सचिव खगेन्द्र राज ले बताउनु भयो। तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेक पाल हो
सक्कु जने हेरे जाई जाली गाउँ माघी मेला पुस 30 गते से माघ 2 गते सम ठाउँ धनगढी छ जाली गाउँ सामुदायिक वन कार्यालय लग्गे
श्री शिव मन्दिर ओ श्री दुर्गा भवानी मन्दिर के लग्गे स्नान कुण्ड रहल ठाउँ मे
मेला के आकर्षण
मेर मेरा एक थारू खान पान
कलाकार हुकन के मेर मेरा एक सांस्कृतिक प्रस्तुति
मेर मेरा एक थारू कला संस्कृति और झांकी प्रस्तुति थारू कला संस्कृति झलकैना सामग्री के प्रस्तुति
माघी स्नान कुंड के व्यवस्था
भलमनसा चुन्ना कार्यक्रम
संपर्क केलक मेला आयोजक समिति के अध्यक्ष दिल बहादुर चौधरी सचिव धन बहादुर चौधरी ओ कोषाध्यक्ष कैया चौधरी मोबाइल 9814262691 9867888092 ओ 9848420671
संगे ईमेल में आर्थिक सहयोग कर दे हुआ सकु आगंतुक पहुना बुद्धिजीवी में हार्दिक स्वागत ओ धन्यवाद व्यक्त करती
मृगौला पिसाब नली पिसाब थैलीमा पत्थरी भएका तथा प्रोस्टेट ग्रन्थीबाट ग्रसित बिरामीका लागि निशुल्क शिविर
निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर 5 धनगढी कैलालीद्वारा आयोजित 2 दिने वृहत निशुल्क मृगौला सम्बन्धी स्वास्थ्य शिविर यही पौष 27 र 28 गते शुक्रबार र शनिबार सेवाहरू मृगौला रोग विशेषज्ञ नेफ्रोलोजिस्ट डाक्टर अर्सन शमशेर राणा र मूत्र रोग विशेषज्ञ तथा मृगौला शल्य चिकित्सक युरोलोजिस्ट डाक्टर उत्पल बहादुर बज्राचार्य निशुल्क चेक जाँच मृगौलाको पत्थरी मूत्र नली मूत्र थैलीको पत्थरीको मिनी पीसीएनएल दूरबीन पद्धति द्वारा सानो पाल पारी अपरेशन
प्रोस्टेट ग्रन्थीका कारणले पिसाबको धार मसिनो हुने छिनछिनमा पिसाब लाग्ने धेरै पटक पिसाब लाग्ने समस्याले ग्रसित बिरामीको प्रोस्टेट ग्रन्थी सम्बन्धी बिना चिटफाट ल्याप्रोस्कोपिक दूरबीन पद्धतिबाट अपरेशन
मधुमेह सुगर ब्लड प्रेसरले मृगौलामा हुने असर सम्बन्धी उपचार तथा परामर्श मृगौलाको रोग तथा डायलासिस सम्बन्धी उपचार तथा परामर्श निशुल्क पिसाब जाँच सुगर तथा मृगौलाको रगत जाँच पटक पटक पत्थरी भइरहने समस्याको उपचार तथा परामर्श विशेष छुटमा एक्सरे भिडियो एक्सरेमा 50% छुट ल्याब टेस्टमा 25% छुट अपरेसनमा 20-50% छुट सम्पर्क निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर 5 धनगढी कैलाली फोन नम्बर 0915226681 मोबाइल 9865868001 र 9046000745 समयमै नाम दर्ता गर्नुहोस् अवसरको लाभ लिनुहोस्
ब्रेकपछि समाचारमा स्वागत छ अब बाँकी खबरहरू खबरमा खेल खबर भ्याली च्यासल युवा क्लबले तेस्रो सुदूरपश्चिम खप्तल गोल्ड कप अन्तर्गत तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई 6-0 को फराकिलो अन्तरले पराजित गरेको छ च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोइनले ह्याट्रिक गरे आज धनगढी रङ्गशालामा च्यासलले खेलको 14 मिनटमा अग्रता लियो 31 मिनटमा हेमन्त थापा मगरले गोल गरे 40 मिनटमा अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मनदीपले बचाउन सकेनन् 61 मिनटमा अर्मान्ड मोइनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई 4-0 अगाडि बढाए 73 मिनटमा अर्मानले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल 5-0 अगाडि बढ्यो इन्जुरी समयको पहिलो मिनटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई 6-0 फराकिलो जित दिलाए खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बनेका अर्मानले 10,000 प्राप्त गरे यो जितसँगै च्यासलले प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ च्यासलले अब रुसलान 3-स्टारको सामना गर्नेछ शुक्रबार हुने खेलमा रूपन्देहीको गोर्खा बोइजले काठमाडौँको सिएमजी सङ्कटा क्लबको सामना गर्नेछ कैलालीमा सङ्घीय सरकारले कार्यान्वयन गर्ने योजनामा विकास बजेट खर्चको अवस्था विगतका वर्षभन्दा झनै निराशाजनक रहेको छ चालु आर्थिक वर्षको 6 महिना हुनै लाग्दा समेत सङ्घीय सरकारले कार्यान्वयन गरिरहेको योजनामा 14% मात्रै विकास बजेट खर्च भएको छ कैलाली जिल्लामा सङ्घीय सरकारले मात्रै 5,13 करोडभन्दा बढीका विकास बजेट खर्च गर्नुपर्नेछ तर नयाँ संरचनामा कार्यालय र कर्मचारी व्यवस्थापनमै अन्यलता रहेका बेला बजेट कार्यान्वयनमा समस्या भइरहेको छ यस सम्बन्धी एक रिपोर्ट कैलालीमा संघीय सरकारले कार्यान्वयन गर्ने योजनाको प्रगति निराशाजनक देखिएको हो। संघीय सरकारका 5 अर्ब 13 करोड बढीका योजनाहरू रहे पनि चालु आर्थिक वर्षको 6 महिना हुन लाग्दा 72 करोड 14 लाख मात्रै विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ। विकास बजेट निराशाजनक रहेकोमा सेवा सुविधा तथा तलब भत्तामा भने 41% रकम खर्च भइसकेको छ। 22 अर्ब 50 करोड रकम मध्ये 9 अर्ब 26 करोड रकम सेवा सुविधामा खर्चिँदा विकास बजेटको 5 अर्ब 13 करोड रकम मध्ये 72 करोड 14 लाख मात्रै खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदन राज पाण्डे:
चालु खर्च 41% विकास निर्माणको काम हुने खास कार्यालयहरूमा जस्तो 22% खर्च भएको छ। त्यो मुना पुल अतिरिक्त सडक योजनामा 40% लागु सडक योजनामा 0.5% रन्जमराको सिँचाइमा 5.6% खर्च भएको छ। गत वर्ष यही अवधिमा चाहिँ आर्थिक वर्ष 74-75 25% पुँजीगत खर्च भएको देखिन्छ।
अघिल्लो आर्थिक वर्षको यो अवधिमा 25% विकास बजेट खर्च भएकोमा चालु आर्थिक वर्षमा 11% कम बजेट खर्च गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि आशा गरे अनुसारको हुन सकेको छैन। मोहना पुल अत्तरिया सडक आयोजनाले 40 करोड 19 करोड 81 लाख अर्थात् 48% बजेट खर्च गर्दा अरू आयोजनाको प्रगति सन्तोषजनक छैन। संघीय आयोजना कार्यान्वयन इकाइले हालसम्म 1 अर्ब 64 करोड बजेट रहेकोमा 38 करोड 35 लाख अर्थात् 22% खर्च गर्दा रानीजमरा कुलरिया सिंचाई आयोजनाको 2 अर्ब 12 करोड मध्ये 13 करोड 43 लाख अर्थात् 5.5% मात्रै रकम खर्च भएको छ। हुलाकी सडक आयोजनाको प्रगति भने 1% पनि पुग्न सकेको छैन। 40 करोड बजेट रहेको हुलाकीले 19,81,000 अर्थात् 0.5% को हाराहारीमा मात्रै विकास बजेट खर्च गर्न सकेको छ। किन विकास बजेट खर्च गर्न नसकिएको हो त? हुलाकी सडक आयोजनाका प्रमुख राम पुकार जयसवाल:
भएको के भन्दाखेरि बिचमा कार्यालय हाम्रो अफिस थिएन, होइन म आएको भनेर अस्ति हो, अब आएपछि नै मैले अरू अरू फाइदाहरू प्रथम लागेँ, त्यो फाइदाहरू त्यसपछि अब अहिले अहिले आएर अब हुन्छ नि काम जे भएको छ त्यो कामको चाहिँ बन्ने प्रोसेसको छ, हप्ता जति नै तपाईँको प्रिन्सिपल खर्च हुन्छ।
संघीय सरकारका आयोजना कार्यान्वयनका लागि कैलालीमा 5 अर्ब 13 करोड विकास बजेट आएको छ, तर चालु आर्थिक वर्षको 6 महिना हुन लाग्दा पनि त्यसको 14% अर्थात् 72 करोड 14 लाख मात्रै खर्च गरिएको छ। संघीय सरकारले विनियोजन गरेको विकास बजेट खर्च नहुनुका कारण नयाँ संरचनामा देखिएको अन्यलतालाई लिइएको छ। अधिकांश बजेट कार्यान्वयन गर्ने संयन्त्र खारेज भएका कारण नयाँ संरचनामा काम अगाडि बढाउन समस्या भएको छ भने नयाँ संरचनामा कर्मचारी बाँडफाँड हुँदा पनि विकास अड्डाहरूमा कर्मचारीको ठूलो समस्या देखिएको छ। फेरि कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदन राज पाण्डे:
फेरबदल पनि भएका छन् अफिसहरू, निर्देशकहरू भए, अब ती कार्यक्रमहरू गएर स्थानीयतिर भएका छन्, त्यही बजेटहरू स्थानीयतिर पनि त खर्च भएको छ, यस्तो विकास निर्माण योजनाहरू त पनि हुन सक्छन्। त्यो कारणले पनि
तीन तहको सरकार आएपछि विकास निर्माणका योजनाले गति पाउला र समृद्धिको मार्ग तय होला भन्ने आशा गरेका जनताका लागि आएको विकास बजेट पनि खर्च नहुँदा निराशा बढ्दै गएको छ। अब बाँकी रहेको 6 महिनाको अवधिमा पनि आर्थिक वर्षको अन्त्यमा ठूलो विकास बजेट सिद्ध्याउने परिपाटीमा कुनै सुधार नहुने पक्का भएको छ। दिनेश एफएम 93.8 MHz का लागि सीताराम ओझा, धनगढी।
धनगढीमा रहेको जेसी सेभरेट इङ्ग्लिस बोर्डिङ स्कुलको 36औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनारायण शाह मनुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य डिलीराज पन्त रहनु भएको थियो। कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ। साथै सो कार्यक्रममा स्कुलका शिक्षक शिक्षिकालाई समेत सम्मान गरिनुका साथै एकजना उत्कृष्ट अभिभावक हरिप्रसाद जोशीलाई पनि सम्मान गरिएको छ। यस्तै सोही अवसरमा जेसिस एभरेस्ट पूर्व विद्यार्थी एसोसिएसनले 2047 सालदेखि सोही विद्यालयमा कार्य शिक्षक नारायण दत्त अवस्थीलाई सम्मान गरेको छ। एसोसिएसनले 2 जना जेहेन्दार विद्यार्थीलाई पनि 2100 पुरस्कार प्रदान गरेको छ। र राष्ट्रिय वाणिज्य बैङ्क बाजुरा शाखाले सहुलियत कर्जा कार्यक्रम सुरु गरेको छ। राष्ट्रिय वाणिज्य बैङ्क केन्द्रको कार्यक्रम अनुसार बाजुरामा यो कार्यक्रम लागू गरिएको राष्ट्रिय वाणिज्य बैङ्क बाजुरा शाखाका प्रबन्धक जित जङ्ग सिंहले बताउनुभयो। यो कर्जाले बाजुरा जिल्लालाई उद्यमशीलतातर्फ लैजान ठूलो टेवा पुग्ने जिल्लावासीले बताएका छन्। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। सुदूरपश्चिमको राजधानी गोदावरीको जङ्गलमा राख्ने निर्णय कार्यान्वयन गर्न 350 हेक्टर जग्गा प्राप्तिको प्रक्रिया सुरु। जग्गाको कागजात तयार पारिँदै मन्त्री परिषदको निर्णय मार्फत संघीय सरकारलाई जग्गा माग गरिने। कैलालीका स्थानीय तहका जनप्रतिनिधि कानून विपरीत स्वकीय सचिव र सहयोगीको सुविधा लिँदै नातागोता र पार्टी निकटका व्यक्तिलाई नियुक्ति पनि नदिएर राज्य कोषको दुरुपयोग। कैलालीमा संघीय सरकारले कार्यान्वयन गर्ने योजनाहरूमा विकास बजेट खर्चको अवस्था विगतका वर्षभन्दा झनै निराशाजनक। चालु आर्थिक वर्षको 6 महिनामा 14% मात्रै बजेट खर्च। र धनगढीमा जारी सुदूरपश्चिम खप्तर गोल्ड कपमा दिल्ली एफसीलाई फराकिलो अन्तरले हराउँदै च्यासल युवा क्लब अन्तिम आठमा प्रवेश। भोलि गोर्खा बोइजले संकटको सामना गर्ने।
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको खबर सँगालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश खबर सुन्दै गर्नुहोला। पल पलको अपडेटका लागि दिनेश खबर .com लगइन गर्नुहोला। त्यसै गरी हामीलाई फेसबुकमा दिनेश खबर खोजेर पनि भिडियो सहित हेर्न सक्नुहुन्छ। यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
इस टाइम चेक का साथ मा प्रदेश नंबर 7 को एकमात्र आईसीयू एनआईसीयू वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली।
नमस्कार, कार्यक्रम साझा मञ्चमा यहाँहरूलाई स्वागत छ। म सीताराम ओझा। स्थानीय तहमा जनप्रतिनिधि आएको 1.5 वर्ष बितेको छ। समाजमा पछाडि परेका सीमान्तकृत समुदायलाई अगाडि ल्याउनका लागि स्थानीय तहहरूले विभिन्न कार्यक्रम नीति बनाएका छन्। बजेटको 35% हिस्सा लक्षित वर्गलाई अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था हटेपछि अहिले स्थानीय तहले कसरी सीमान्तकृत समुदायलाई माथि ल्याइरहेका छन् भन्ने विषयमा आजको छलफल गर्न हामी गौरीगङ्गा नगरपालिका आइपुगेका छौँ र गौरीगङ्गा नगरपालिकाले त्यसका निम्ति के कस्ता प्रयास गरेको छ भन्ने विषयमा आज हामी जानकारी लिनेछौँ। आजको छलफलमा सहभागी हुनुहुन्छ गौरीगङ्गा नगरपालिकाका मेयर भीम देवा। स्थानीय तहमा 1.5 वर्ष भयो तपाईँहरूले काम थालेको, स्थानीय तहको नेतृत्व सम्हालेको, यो 1.5 वर्षलाई सुरुमा
समग्रमा हामी 1.5 वर्षको कार्यकालमा हामीले थुप्रै कामहरू गरेका छौँ। जनताका पक्षमा काम गरेका छौँ र नगरपालिकाको पक्षमा काम गरेका छौँ। त्यस कारणले 1.5 वर्ष हाम्रो चाहिँ समग्रमा राम्रो भएको मैले चाहिँ महसुस गरेका छु।
जुन सीमान्तकृत समुदायको अवस्था के छ, उनीहरूका लागि अब कस्ता कार्यक्रम सञ्चालन गर्नु पर्यो?
प्रारम्भिक डाटा आइसकेको छ। अब त्यो डाटा आइसकेपछि हामीले प्लान बनाउँछौँ। तैपनि हामीले मोटामोटी प्लान बनाइ पनि राखेका छौँ र त्यसमा डाटा क्लियर नभइसकेको अवस्था भावनाले अहिले थोरै चाहिँ हामी तयारीमै छौँ।
तपाईँले भने जस्तै भौतिक विकास सँगसँगै मानवीय विकास हो, तर समुदायमा पछाडि परेको र पारिएका यी वर्गहरूलाई माथि उठाउनको लागि त बढी प्राथमिकता दिनु पर्ला। गौरीगङ्गा नगरपालिकाले चाहिँ कतिको प्राथमिकता दिएको छ?
एकदम हामीले प्राथमिकता दिएका छौँ। सबै पछाडि पारिएका परिएका हरेक वर्ग क्षेत्र को विकासको निम्ति समावेशी कार्यक्रम अगाडि ल्याएका छौँ। समावेशी भन्ने बित्तिकै हामीले स्पष्ट के हुनुपर्छ भने समाजमा रहेका हरेक मान्छेहरूको हरेक वर्गको हरेक क्षेत्रको चाहिँ समानुपातिक समावेशी विकासमा आधारित सिद्धान्त हो र जसका कारणले हामी भोलि चाहिँ यो सीमान्तकृतिक यो चाहिँ पछाडि परेको भन्नुभन्दा पनि समग्रमा समावेशी विकासलाई अगाडि ल्याएका छौँ।
आजकै छलफलमा गौरीगङ्गा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी पनि हुनुहुन्छ। महिला आदिवासी जनजाति लगायत सीमान्तकृत समुदाय र महिलाहरूका लागि महिला भएको हिसाबमा यो 1.5 वर्षमा के गर्नुभयो तपाईँले?
74-75 को बजेटमा हामीले महिला लक्षित वर्गको लागि भनेर 1.5 करोड बजेट जति छुट्याएका थिए, तर थोरै त्यसमा पनि हामीले बजेट छुट्याउँदा पनि त्यो बजेटलाई उपलब्धिमूलक तरिकाले खर्च गर्न सकेनौँ भन्ने कुरा हामीले महसुस गरेका छौँ। किनकि हामी पनि नयाँ थियौँ, त्यसपछि अब बजेट छुट्यायौँ र त्यो बजेट चाहिँ निश्चित लक्षित वर्गको लागि भनेर छुट्यायौँ, तर उहाँहरूबाट त्यो रकम बापतको कार्यक्रम के गर्ने, तपाईँहरूको लागि के कार्यक्रम गरिदिँदाखेरि उपलब्धि हुन्छ भन्ने कुरामा अलिकति हामी चुकेका थियौँ। तो यो वर्ष को सवाल में हमें महिला या लक्षित वर्ग को कार्यक्रम छुट्टा खेल प्रत्येक वड़ा में लगभग 10 लाख बराबर को बजेट लक्षित वर्ग महिला आदिवासी जनजाति भनेर हामीले छुट्याएका छौँ। त्यो बजेट हामी एकमुष्ट वडा कार्यालयलाई दिएका छौँ र वडा कार्यालय दिनुको पनि एउटा कारण छ किन कुनै कुनै समुदायमा दलित बस्तीहरू छन् भने कुनै समुदायमा राजी बस्तीहरू छन् र कुनै समुदायमा कुनै वडामा जनजाति समुदाय छन् र त्यसरी हामीले वडामा त्यो बजेट दिएर उहाँहरूले त्यो वडाको जनसङ्ख्याको आधारमा र त्यहाँ उपस्थित के अरे वर्गको आधारमा त्यो बजेटलाई कार्यान्वयन गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ र गत वर्ष हामीले विभिन्न सङ्घ संस्थाहरू मार्फत त्यो बजेटलाई कार्यान्वयन गराएका थियौँ र यसपालि हामीले बजेट छुट्यायौँ तर हाम्रो नगरपालिकाको महिला विकास शाखा या सामाजिक शाखा मार्फत त्यो कार्यक्रम कार्यान्वयन हुनुपर्छ भनेर हाम्रो कार्यपालिकाले निर्णय गरिसकेको छ।
न्याय सम्पादनको भूमिकामा पनि हुनुहुन्छ, अहिले स्थानीय तहमा रहेका न्यायिक समिति मार्फत त्यसको जिम्मेवारी तपाईँको काँधमा छ। न्यायिक समितिमा आउने अधिकांश त्यो मुद्दाहरू र ती समस्याहरू ती सीमान्तकृत समुदाय अथवा आर्थिक रूपमा कमजोर भएकाबाट नै बढी आउँछन् होला, उहाँहरूलाई चाहिँ सहज रूपमा न्यायमा पहुँचका लागि चाहिँ के होला?
न्याय माग्ने क्रममा धेरै जसो अब हाम्रो सीमान्तकृत त्यसपछि पछाडि परेका समुदायका महिला दिदीबहिनी या दाजुभाइहरू पनि आउनुहुन्छ र त्यसमा खास गरी हाम्रो न्याय के अरे न्याय समितिको एनमा हामीले दर्ता स्वरूप 50 रुपियाँ भनेर हामीले जुन व्यवस्था गरेका छौँ र उहाँहरूको अवस्था त्यस्तै हुन्छ, उहाँहरूले पैसै तिर्न सक्ने अवस्था छैन भने हामीले न्यायिक समिति भनेर थोरै कार्यपालिकाले बजेट छुट्याइदिएको छ, त्यही बजेटलाई भए पनि उहाँहरूको मुद्दा दर्ता गराउने काम पनि गरिराखेका छौँ। जस्तै कुनै पनि के अरे मुद्दालाई हामीले आफ्नो कार्यक्षेत्र अधिकारभन्दा बाहिर रहेका मुद्दा कतिपय विषयवस्तुहरू आउँदा हामीले जिल्लामा पनि सिफारिस गर्नुपर्ने हुन्छ, कतिपय उहाँहरूलाई सेफ गर्नुपर्ने कुराहरू पनि आउँछ, जस्तै सेफ हाउसमा पनि हामीले सिफारिस गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा न्यायिक समितिबाट छुट्याएको पैसाले उहाँहरूलाई यातायात खर्च हुन्छ कि, अनि जस्तै अनुगमनको क्रममा हामीले विभिन्न समस्याहरू अब मुद्दा दर्ता गराएका महिलाहरूलाई कोही त यतिसम्म पनि हामीले कमजोर स्थिति देखेका छौँ, उहाँहरूको घरमा खान लाउन पनि अवस्था छैन तर अन्यायमा पर्नु भएको छ, उहाँहरूलाई हामीले के गर्न सक्छौँ त? अस्ति भर्खर म यहाँलाई जानकारी गराउन चाहन्छु, न्यायिक समितिले 21 गते हाम्रो गौरीगङ्गा नगरपालिकाको 11 वडामै हामीले अनुगमन गरेका थियौँ, त्यसमा कतिपय हाम्रा दाजुभाइ दिदीबहिनीहरूले अन्यायमा परे तापनि उहाँहरूले आफ्नो अवस्थालाई बाहिर ल्याउन नसकेको अवस्था पनि पायौँ र त्यहाँ हामीले थुप्रै न्यायिक समिति मार्फत केही खाद्यान्न चामल त्यसपछि लट्टा कपडा त्यसपछि न्यानो कपडा पनि बोकेर गएका थियौँ र उहाँहरूलाई भेट्ने क्रममा उहाँहरूको अवस्था अनुसार हामीले त्यो सहयोग सामग्री पनि दिएका थियौँ र यसरी हामीले नगरपालिकाले न्यायिक समितिले चाहिँ अन्यायमा परेका व्यक्तिहरूलाई चाहिँ सहयोग गर्दै आएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु।
गौरीगङ्गा नगरपालिकाको प्राङ्गणमा तयार हुँदै गरेको आजको कार्यक्रममा दुईवटा वडाका वडा अध्यक्ष जनप्रतिनिधिहरू वडा सदस्य कार्यपालिकाका सदस्यज्यू र सरकारवाला गरी झन्डै 50 जनाभन्दा बढीका बिचमा यो कार्यक्रम तयार पार्दैछौँ र अब हामी सहभागीहरूमा आउँछौँ।
मेरो नाम राधा बिक, म गौरीगङ्गा नगरपालिका वडा नम्बर 10 बस्छु र मेरो प्रश्न मेयर उपमेयर दुबेले छ। बाल विवाह न्यूनीकरण गर्नको लागि वाडा नगरपालिकाबाट कस्तो रणनीति तथा भूमिका छ र यो बाल विवाह जटिलताको रूपमा देखा परिरहेको छ हाम्रो गाउँ समाजमा, यसको लागि यो समस्या समाधान गर्नको लागि नगरपालिका र वाडाबाट कस्तो भूमिका छ, यो क्वेसन प्रश्न गर्न चाहन्छु।
हुन्छ, म यसको जवाब उपमेयरज्यूबाट लिन्छु।
अब खास गरी हाम्रो नगरपालिकामा मैले अघि पनि भनिसकेँ हामीले 58% अहिले बाल विवाहको रेसियो चाहिँ देखिएको छ र यसको लागि हामीले तत्काल हाम्रो यो डेटा आएको लगत्तै गएको शनिबार 27 गते विभिन्न सङ्घ संस्थाहरूलाई बोलाएर जुन यो क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरू नगरपालिकामा थुप्रै सङ्घ संस्थाहरू सूचीकृत भएको अवस्था हामीले पाएका छौँ र उहाँहरूलाई एकीकृत रूपमा भएर जानुपर्छ भन्ने हिसाबले अब हाम्रो नगरपालिकामा 58% बाल विवाह त देखियो तर यसलाई अब न्यूनीकरणको लागि हाम्रो प्रयास कस्तो हुनुपर्छ, रणनीति कस्तो हुनुपर्छ भन्ने विषयमा 27 गते हामीले गएकै शनिबार एक किसिमको छलफल चलायौँ र थुप्रै सङ्घ संस्थाहरू पनि यसमा सहभागी हुनुभयो र यसको न्यूनीकरणको लागि हामीले एउटा कार्यनीति बनाउने तयारीमा छौँ र म यहाँलाई जानकारी गराउन चाहन्छु हामी यही आउँदो 7 गते चाहिँ यसै बाल विवाह न्यूनीकरण सम्बन्धी एउटा कार्यनीति बनाउने तयारीमा छौँ भन्ने कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु।
अलिकति के थपे भने यो जो हाम्रो 58% बाल विवाहको कुरा आएको छ, यो कुरा के हो भने अहिलेदेखि अहिले यो कस्तो हो भने पुराना मान्छेहरू अहिले जति पनि मान्छे गौरीगङ्गामा जीवित छन् उहाँहरूको डाटा हो। जस्तै मेरो बुवासँग पनि सोधिएको छ तपाईँले कति वर्षमा बिहा गर्नुभयो भनेर, होइन उहाँहरूको पनि डाटा हो। र त्यस कारणले यो अहिले 80 वर्ष 90 वर्ष पहिलेदेखि मान्छेका जति पनि अहिले मान्छे छन् जीवित मान्छे उहाँहरूलाई सबैलाई वैवाहिक सम्बन्धमा बाँधिएका मान्छेहरूसँग यो क्वेसन गरिएको छ तपाईँले कति वर्षको उमेरमा बिहा गर्नुभएको भने। त्यस कारणले त्यो एज ए होल डाटा भएको हुनाले यो डाटा अगाडि बढेको छ र त्यो डाटाको विषय मैले यसरी भनेर अर्को रणनीति बाल विवाहको रणनीतिका निम्ति चाइल्ड म्यारिज स्टप गर्नका निम्ति पोलिसी गर्ने कुरा अनि त्यसपछि जेन्डर पोलिसी बनाउने कुराहरू यो कुराहरू हाम्रो अगाडि बढिरहेको छ।
सबैलाई नमस्कार, मेरो नाम सुनिता देवी सार्की हो। के छ कि हाम्रो टोलमा अब भनौँ जातीय छुवाछुतको पनि छ, भनौँ घरेलु हिंसा पनि हाम्रो धेरै छ। घरेलु हिंसामा पनि हामी धेरै महिलाहरू दिदीबहिनीहरू दबेर बसेका छौँ। बाहिर आफ्नो दुःख नपुग्न सकेर बाहिर नभन्न सकेर त्यतिकै थन्किएर बसेका छौँ। त्यसको लागि मेयर उपमेयर विभिन्न संस्थाका ले के कस्तो पहल गरिदिए हुन्थ्यो भने।
मेरो नाम रूपा भिक, वार्ड नम्बर 10 लालीगुराँस महिला सम्बन्धदेखि हो र मेरो प्रश्न यस प्रकार रहेको छ। जुन वार्ड नम्बर 10 जति पनि जल्दाबल्दा यी वार्ड नम्बर 10 पनि जति जल्दाबल्दा यी समस्याहरू महिला हिंसा बलात्कारहरू जल्दाबल्दा यी बढिरहेका छन्। त्यसमध्ये पनि जङ्गल एरिया भएको कारणले गर्दाखेरि हामी त्यो सुरक्षाभन्दा पनि अलि टाढा भएको कारणले गर्दाखेरि वार्ड नम्बर 10 सुरक्षाको लागि के कस्तो पहल गर्नुभएको छ।
नमस्कार, मेरो नाम रेणुकला चौधरी, गौरीगङ्गा नगरपालिका वार्ड नम्बर 10। हाम्रो यो गर्भवती महिला र सुत्केरी महिलाहरूको लागि एकदम समस्या नै छ। डेलिभरी गराउन र गर्भवती जाँच गराउन चाहिँ मसुरिया जानुपर्ने, एकदम टाढा र बिचमा नदी, यता जङ्गल, के अरे साधनको पनि सुविधा नभएको र उता पिएससी उदासीपुरमा जाँदाखेरि हाम्रो रिपोर्ट नदेखिने भएको हुनाले अब गाउँपालिकातिर नै जान्छ, कैलाली गाउँपालिकातिर। र हामी नगरपालिकाबाट पाउने त्यही घिउको कुरा नै निकाल्नुभयो हाम्रो उपमेयर साहबले। त्यो चाहिँ हामी गर्भवती अरे सुत्केरी महिलाहरू एकदम वञ्चित नै छन्। हाम्रा जति पनि सुत्केरी भएका छन् तिनीहरू सेवा सुविधा पाइराखेका छैनन्। र हाम्रो यो गाउँघर क्लिनिकको त्यो सामुदायिक स्वास्थ्य केन्द्रको लागि अब के कतिको वाराबाट र नगरपालिकाबाट रणनीति छ र भूमिका के कस्तो रहेको छ।
मेयर साहबकोमा आए जसरी अब यो जातीय छुवाछुत र हिंसा न्यूनीकरणका लागि चाहिँ के भएको छ र के छ योजना।
जातीय छुवाछुत, घरेलु हिंसा, महिला हिंसा लगायतका विभिन्न खाले विभेदका कुराहरू छन्। यी सबै कुरालाई हामीले न्यूनीकरण गर्नका निम्ति पहल गरेका छौँ। र हामी 10 ओडाकै कुरा गर्ने हो भने 10 ओडामा जातीय छुवाछुतको विरुद्धमा एउटा मुद्दा चलिसकेको छ र मेरो नल्का नछुनुहोस् भनेर कसैले भन्ने बित्तिकै उहाँलाई मुद्दा चलाएर उहाँलाई चाहिँ थुनाएका छौँ। र यहीँ नगरपालिकामा पनि हामीले चाहिँ हाम्रो दुध चाहिँ के अरे तपाईँको दुध लिँदैनौँ भन्ने मान्छेहरूलाई पनि हामीले कारवाही गरेका छौँ। त्यस कारणले हामी यस्ता कुराहरू कहीँ कतै यहाँ मिलाउन र कम्प्रोमाइज गर्न पक्षमा छैनौँ। कहीँ कतैबाट जातीय छुवाछुतको, जातीय विभेदको कुरा, घरेलु हिंसाको कुरा, महिला हिंसाको कुराहरू तपाईँहरू ल्याउनुहोस्। यहाँ उठाउनु भयो तपाईँहरूलाई कुन ठाउँमा जातीय विभेद भएको छ त्यो कुरा किटान गरेर ल्याउनुहोस्। हामी कारवाही गर्नका निम्ति एकदम तयार छौँ र तपाईँहरूको न्याय दिनका लागि, तपाईँहरूलाई अन्याय परेका विषयमा हामी चाहिँ बोल्नका निम्ति एकदम तयार छौँ, कटिबद्ध छौँ। त्यस कारणले यो जातीय छुवाछुतका कुराहरू, घरेलु हिंसाका कुराहरू, सामाजिक कुसंस्कारका कुराहरू, कुलतका कुराहरू, जाँड रक्सीबाट हुने कुराहरू, दुर्व्यसनीबाट हुने कुराहरू, विभिन्न किसिमका सांस्कृतिक ढङ्गले र हिजो चलिआएका कुराहरू, छाउपडी, बोक्सी भन्ने जस्ता यस्ता कुराहरूबाट विभेद गरिन्छ भने त्यो कुराहरू ल्याउनुहोस्, हामी कानुन रूपमा कारवाही गर्छौँ। हामी आफू कसरी सुरक्षित हुने, हामी सेल्फ डिफेन्ड हुनु जरुरी छ, आत्मसुरक्षा हामीले गर्न जरुरी छ र त्यसका निम्ति राज्यले लिने कुरा, नगर सरकारले, ओडाले गर्नुपर्ने कुराहरूमा हामी कटिबद्ध छौँ। र यसका निम्ति हामीले बलात्कारका कुराहरूदेखि लिएर यसमा हामीले के प्लान बनाइरहेका छौँ भने अब यो विद्यालयमा कमसेकम महिनामा 2 यस्तो क्लासहरू चलाउने हामीले कार्यक्रम शिक्षा क्षेत्रमा अगाडि बढाएका छौँ। जहाँसम्म गर्भवती महिला र सुत्केरी महिला मसुरिया जानका निम्ति गाह्रो भएको कुरा रेणुकलाजीले उठाउनु भएको छ, त्यस्तो होइन, तपाईँहरूको पिएससी नजिकै छ, उदासीपुरतर्फ पनि जानुहोस् र तपाईँहरूलाई घिउ दिने कुरा त्यहाँको पनि संस्थागत सुत्केरी भएर तपाईँहरू त्यहाँ आयो भने त्यहाँको कार्ड लिएर आउनुभयो भने हामी तपाईँहरूलाई पनि 1 किलो घिउ दिनेछौँ। थुप्रै कार्यक्रमहरू योजनाहरू हामीले ल्याएका छौँ। वास्तवमै हाम्रो यो समाजलाई राम्रो बनाउनका निम्ति हामीले के गर्नुपर्छ भने महिलाहरूलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरू हामीले ल्याउनु पर्ने हुन्छ, ल्याएका पनि छौँ। र यो अन्तर्गत सबैभन्दा पहिला हामीले के गरेका छौँ भने प्रत्येक वडामा नवदम्पतिहरू बिहा हुन बित्तिकै उहाँहरूलाई चाहिँ एउटा कार्ड दिने र त्यो कार्डमा तपाईँहरू वैवाहिक जीवनमा बाँधिनु भएकोमा तपाईँहरूलाई बधाई छ भनेर लेख्ने र त्यसपछि तपाईँहरूले अप्नाउनु पर्ने विभिन्न खाले कुराहरू, सन्देशमूलक कुराहरू हामीले चाहिँ त्यसमा छापेका छौँ। त्यो कार्ड हामी कहाँ प्रत्येक वडामा गइसकेको छ र त्यसपछि गर्भवती भइसकेपछि पहिलोचोटि गर्भधारण भइसकेपछि उहाँहरूले सुत्केरी जाँच गर्नका निम्ति अस्पतालमा जानुहुन्छ, त्यहाँ पनि हामी उहाँहरूलाई एउटा कार्ड दिन्छौँ। अस्पतालमा पनि तपाईँहरू चाहिँ यो गर्भवती भएकोमा तपाईँहरूलाई बधाई छ र गर्भवती हुँदाखेरि यो यो गर्नुहोला, यी कुराहरू खानुहोला, यी कुराहरू ध्यान दिनुहोला भनेर त्यसमा सन्देशमूलक कुराहरू लेखिएका हुन्छन्। र त्यसै गरी उहाँ संस्थागत सुत्केरी हुनुभयो भने, अस्पतालमा गएर सुत्केरी हुनुभयो भने उहाँलाई सम्मानस्वरूप हाम्रो उपप्रमुख लगायत महिला हाम्रो न्यायिक समितिका र कार्यपालिका महिला दिदीबहिनीहरू गएर जनप्रतिनिधिहरू गएर उहाँहरू गएर उहाँहरूलाई 1 किलो घिउसहित उहाँहरूलाई सम्मान गर्नुहुन्छ। त्यसको अर्थ के हो भने तपाईँहरूको यो सन्तान भनेको तपाईँहरूको सम्पत्ति हो, योभन्दा ठुलो सम्पत्ति अरू केही पनि छैन, त्यो तपाईँहरूको मात्रै सम्पत्ति होइन, त्यो भने यो राष्ट्रको सम्पत्ति हो। त्यस कारणले यो नागरिकलाई, यो बच्चालाई असल नागरिक बनाउनुपर्छ जसले भोलि यो देशको विकास गरोस् र समाजको विकास गरोस् र भनेर उहाँहरूलाई चाहिँ हामीले प्रेरणा स्वरूप चाहिँ 1 किलो घिउ उपहार दिने कुराहरू छ। र त्यसमा अर्को कुरा के हो भने संस्थागत डेलिभरी अथवा अस्पतालमा सुत्केरी गराउनेलाई हामीले प्रोत्साहन गर्ने कुरा, घरमा सुत्केरी हुनेलाई हामीले त्यो सुविधा दिने गरेका छैनौँ। र कोही चाहिँ धनगढीमा सुत्केरी भएर पनि आउन सक्छ अथवा मसुरियामा हुनसक्छ, चौमालामा हुनसक्छ, उदासीमा हुनसक्छ, त्यो कार्ड राख्नुहोस्। तपाईँहरू संस्थागत सुत्केरी भएर आयो भने तपाईँहरूलाई हामीले चाहिँ त्यो घिउ दिने कुराहरू गर्नेछौँ। र जहाँसम्म सामुदायिक स्वास्थ्य केन्द्रको कुरा हो, सामुदायिक स्वास्थ्य केन्द्र हामीले 11 वडामा 11 सामुदायिक स्वास्थ्य केन्द्रहरू बनाउने लक्ष्य लिएका छौँ र अहिले कतिपय वडामा हामीले चाहिँ यो कुराहरू सञ्चालित भइसकेको छ। कतिपय कुरामा हामी चाहिँ वडाहरूमा यो कार्यक्रमलाई अगाडि लिएर जानेछौँ। र
तपाईँ दिनेश सुबीबाट कार्यक्रम साझा मञ्च सुन्दै हुनुहुन्छ भने dineshkhabar.com र युट्युबमा दिनेश खबर सब्सक्राइब गरेर कार्यक्रम साझा मञ्च हेर्दै हुनुहुन्छ। आज हामी सीमान्तकी समुदायका लागि के कस्ता कार्यक्रम छन् भन्ने विषयमा गौरीगङ्गा नगरपालिकामा बहस गरिरहेका छौँ र हाम्रो यो कार्यक्रममै विभिन्न यस नगरपालिकाका वडा अध्यक्षज्यू पनि हुनुहुन्छ। वडा नम्बर 10 वडा अध्यक्ष पदम है र वडा नम्बर 11 वडा अध्यक्ष विनोद चौधरी हुनुहुन्छ। म तपाईँहरूकोमा आउँछु। तपाईँहरूले चाहिँ लक्षित वर्गका लागि कसरी योजनाहरूको प्राथमिकीकरण गरिरहनु भएको छ, वडाका नागरिकहरूलाई कसरी सेवा सहज प्रवाह गरिरहनु भएको छ?
कुराहरूमा दलित, जनजाति, क्षेत्री बाहुन, दलित सबैमा गरेर छुट्याएका थियौँ र त्यतिकै तालिम दिएर पनि अझै अपुग भएको महसुस गरेर पनि यसपालि फेरि 10.5 लाख रुपियाँ, अरू वडामा कम छ भने मेरो वडामा 10.5 लाख छ र यी हामीले दिएको तालिममा म पनि अलिकति असन्तुष्ट छु। किनभने तालिम लिँदा लिने एउटै व्यक्तिले 5-5 तालिम लिएका छन्, काम केही नगर्ने प्रवृत्ति यो हाबी भएको छ। यो जो लक्षित वर्गको कार्यक्रममा पनि त्यहाँ 2-4 टाउके हालिमुहाली भएर तिनीहरूले अलिकति बिगारेको अवस्था छ, तर विपन्न वर्गको मान्छे त्यहाँ आउँदो रहेनछ। किनभने उसले त मजदुरी गर्नुपर्ने रहेछ, उसलाई साँझ भएमा खानाको समस्या हुने रहेछ। यी भावनाले यसको लागि पनि दलित, गैर दलित सारामा पनि यो प्रवृत्ति छ, यो चाहिँ नहुनु पर्थ्यो। र आगामी दिनमा पनि हामीले अब स्थानीय वडाको तर्फबाट छुट्याउने कार्यक्रमहरूदेखि लिएर सबै कुराहरूमा हामीले कसैलाई विभेद त्यस्तो भएको छैन। अहिले पनि बहिनीहरूले 10 नम्बरकै कुरामा बलात्कार भइरहेको छ, यस्तो भइरहेको छ। मैले राति बिराती जति बेला भयो भने तपाईँहरू खबर गर्नुहोस् कहाँ हो को गर्छ, समयमा म जति बेला पनि म 24 आवर फोन अन हुन्छ र म राति बिराती पनि पुग्ने गरेको छु। र त्यस्ता कुराहरू अब यो के अन्तर जातिमा मात्रै होइन कि यो फेरि दलित दलितमा पनि यो चाहिँ जाति विभेद छ, उहाँहरूले यो कुरा पनि भनिदिनुपर्छ। त्यहाँ अन्तर जातीयमा पनि छ र जातीय जातिमा पनि छ, यो कुराहरू त्यहाँ व्यापक छ, अरूभन्दा बढी छ।
यो कुरा हटाउनु पर्यो, त्यसका लागि त तपाईँले भने जस्तै 10.5 लाखले पुग्छ।
अब त्यो हटाउनको लागि पैसा चाहिँदैन, त्यहाँ तिनीहरूको मानसिक चेन्ज गर्नु पर्यो र तिनीहरूको तालिमदेखि लिएर सबै कुराहरूमा त्यो जनचेतना फैलाउनु पर्यो, त्यो त्यो पैसाले त बद्रिने भइदिए त बरु एकै करोड पनि छुट्याउँछ होला त्यो पैसाले हुँदैन जस्तो मलाई लाग्छ
तर त्यो मानसिकता परिवर्तन गर्नका लागि केही न केही त गर्नु पऱ्यो नि उहाँहरूलाई
अब धेरै त्यहाँ अहिले अहिले चाहिँ डराइसकेका छन् त्यहाँका मान्छे किनभने अस्ति पनि भर्खरै त्यो यस्तो केस पर्या हुनाले अब चाहिँ त्यति अहिले पहिलेको जसरी अब छैन त्यस्तो र कहीँ छ भने पनि त्यो कुराहरू समयमै खबर गरेर उहाँहरूले भनिदियो भने हामी तिनीहरूलाई ठेगान लगाउँछौँ नि त अब त्यो भन्न पनि नभन्ने अब म यो प्रायः जसो म यो दलित बस्तीमा गइरहेको छु दलित बस्तीमा पनि दलित दलितको झगडा भयो भने त्योभन्दा खतरनाक सुनेको छु तर गैर दलितले भन्नु नहुने कुरा त्यो भन्यो भने उसलाई अपेक्षित हुने कुरा त्यो भएनले उहाँहरूले पनि त्यो बन्द गर्नुपर्छ
जस्तो तपाईँले भने जस्तै जुन यिनीहरूका लागि अथवा यो समुदायका लागि जसरी त्यो कार्यक्रमहरू बनिरहेको छ र कार्यान्वयन भएको रहेछ त्यो चाहिँ सन्तुष्ट स्वयं तपाईँहरू हुनुहुन्न भने अब यसलाई चाहिँ यसको मोडालिटी यसको शैली अथवा यसको प्रभावकारी कार्यान्वयनका लागि चाहिँ भूमिका त खेल्नु पऱ्यो नि कसरी अब तपाईँले त्यो महसुस गरिरहँदाखेरि अब चाहिँ यो जुन बजेट विनियोजन भएको छ ठ्याक्कै त्यही समुदायका लागि यसको साँच्चीकै प्रभावकारी कार्यान्वयन होस् भन्नका लागि चाहिँ के गर्नुपर्छ तपाईँको सुझाव के हुन्छ
अब त्यसको लागि हामीले पनि त्यो पहल गरिरहेका छौँ अब किनभने त्यहाँ लिडरसिपको तरिकामा हामी दिँदैनौँ तिनीहरूलाई त्यो टोल टोलमै गएर त्यो जो वास्तविक पीडित र उसले गर्न चाहेको व्यक्ति हो त्यसलाई छनौट गरी त्यसलाई खोजी उसलाई चाहिँ उसको आत्मनिर्भरता निम्ति उसलाई तार कार्यक्रम दिएर उसलाई उसको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्य लिएका छौँ र आगा पहिलाका के थियो भने योभन्दा पूर्व एकजनालाई लिडरसिप गरेर दियो दिएर अलि त्यसले चाहिँ दायाँ बायाँ गर्ने प्रवृत्ति बढी भए हुनाले अब चाहिँ त्यस्तो हुँदैन र विगतको वर्षभन्दा अहिले झन्नै बजेट पनि लगभग 50% नै कमी छ अब अबका दिनमा चाहिँ जसले राम्रो कार्यक्रम गरेको छ त्यसलाई चाहिँ कार्यक्रम दिनुपर्छ भन्ने पनि मैले पनि महसुस गरेको छु
हस् धन्यवाद म वडा नम्बर 11 वडा अध्यक्ष विनोद चौधरीकोमा आउँछु
धन्यवाद आजको यस सार्वजनिक सुनवाई कार्यक्रममा बच्नुभएको सम्पूर्ण जीवहरूलाई नमस्कार भन्न चाहन्छु सर्वप्रथम खास गरिकन यो गौरी 11 भएको भन्दाखेरि लक्षित कार्यक्रमको हिसाबले जाँदाखेरि गर्सालमा हामीले थुप्रै लक्षित कार्यक्रम सञ्चालन गरेका छौँ र त्यो कार्यक्रममा किनकि हामीसँग बजेटको अभावले गर्दाखेरि जुन रूपमा चाहिँ सञ्चालन गर्नुपर्थ्यो त्यो चाहिँ एकदमै पूर्ण रूपमा भएको छैन त्यसले गर्दाखेरि हामीले पोर्सल गर्सालमा दिएका जो लक्षित कार्यक्रम जो तपाईँको सिपमूलक भयो तपाईँको क्षमता अभिवृद्धिका कार्यक्रमहरू भए त्यसको लागि पुनः दिगोपन बनाउनको लागि चाहिँ थप तालिमको चाहिँ व्यवस्था यो साल हामी गरेका छौँ पक्कै पनि उहाँले कमसे कम 2 वर्ष गर्साल र यो साल गरेर उहाँले एउटा आत्मसम्मान पाउने किसिमको आत्मनिर्भर हुने किसिमको चाहिँ कार्यक्रम राखेका छौँ अब उहाँहरूलाई तालिम दिइसकेपछि उहाँहरूको फेरि निरन्तर अनुगमन गर्दै जाने उहाँहरू के गरिराख्नु भएको छ र कुन किसिमको उहाँको स्थितिमा सुधार भयो कि भएन भन्ने कुरामा हामी एकदमै कटिबद्ध छौँ र विभिन्न यो लक्षित समूहको हिसाबले गर्दाखेरि हामीले यो दलितका सञ्जालहरू वारास्तरी बनाएका छौँ तपाईँको महिला वारास्तरी सञ्जाल बनाएका छौँ अनि यो तपाईँको ज्येष्ठ नागरिकको बनाएको छौँ अपाङ्गताहरूको बनाएको छौँ थुप्रै समूहहरूले हामीले वारास्तरको गठन गरिसकेपछि हाम्रा वार्ड नम्बर 11 लक्षित कार्यक्रम सञ्चालन गर्ने बेलामा उहाँहरूसँग हामी सहकार्य गरेर अगाडि बढिरहेका छौँ र मैले भन्नुपर्दा के हो भने तपाईँहरू हामीभन्दा तपाईँ र हामी एक जबसम्म हामी एकबद्ध र एक हात मिलाएर जान सक्दैन तबसम्म तपाईँको पीडा तपाईँको समस्या समाधान हुन सक्दैन र हामीले मात्रै चिन्तित गरेर हुँदैन किनकि वास्तविक समस्यामा परेका तपाईँले पनि अलिकति आवाज उठाउनु पऱ्यो नि आफ्नो समस्या हामी कहाँ ल्याउन सक्नु पऱ्यो तपाईँहरू आवाज यदि हामी कहाँ आउँछ भने हामी सहकार्य गरेर पक्कै पनि अगाडि बढ्न सक्छौँ र अर्को कुरो के छ भने तपाईँको आर्थिकको कुराहरू आयो नि पीडित पक्ष जो तपाईँको आर्थिक रूपमा पछाडि परेछन् उसलाई चाहिँ आर्थिक रूपमा चाहिँ अगाडि कसरी बढाउने त्यो हिसाबले कार्यक्रम लग्नुपर्छ र अधिकारको कुरो छ जस्तो हजुर परमेश्वरले अघि नै भन्नुभयो तपाईँको यो दलितका छुवाछुतको तपाईँको यो बाल विवाहको कुराहरू यसमा चाहिँ तपाईँको आर्थिक कुराहरू आउँदैन किनकि त्यसमा जनचेतनाको कुराहरू आउँछ जनचेतना हामीले यदि त्यो ठाउँमा यदि हामी जनचेतनामूलक कार्यक्रम लगेर उहाँलाई जनचेतनामूलक कार्यक्रम लगिसकेपछि उहाँ चेतनशील भइसकेपछि तपाईँको यी समस्या एटोमेटिक समाधान नजाने कुरा हो त्यसमा चाहिँ पैसा खर्च गरेर हुँदैन हेर्नुहोस् केवल जनचेतनाको लागि कार्यक्रम बनाउनुपर्छ जो आर्थिक रूपमा पछाडि छन् उनको लागि आर्थिक कुराहरू ल्याएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मात्र हो
जस्तो तपाईँकै वडामा धेरै छाउगोठहरू छन् भन्ने हामीले सुनिरहेका थियौँ अब त्यो छाउगोठ हटाउनका लागि चाहिँ वडा स्तरबाट अथवा तपाईँहरूले केही पहल गर्नुभएको छ हटाएका छन् कि छैन के छ
धन्यवाद हजुरलाई यो एकदमै हाम्रो जल्दो बल्दो समस्या हो किनकि हामीले भर्खरै हाम्रो यो सवालमा चाहिँ हामी एउटा समिति गठन गर्न सफल भएका छौँ र यो समिति मार्फत हामीले अलिकति समितिलाई एक्टिभ गरेर त्यसपछि फिल्डमा जाने कुरा चाहिँ हामी एकदम प्लानबद्धमा छौँ र सायद हाम्रो सावित्र मेडमको पर्खाइमा प्रतीक्षामा चाहिँ अलिकति ढिलाइ हुन गएको हो र हामी लगत्तै उहाँसँग टाइम लिएर हामी अगाडि बढ्छौँ र केही हदसम्म हामीले कुराहरू ठाउँ ठाउँमा चलाइरहँदा तपाईँको डब्लुआर डिडब्लुआरएफको सहयोगमा ठाउँ ठाउँमा कार्यक्रम चलाइरहँदा तपाईँको केही पर्सेन्ट चाहिँ हाम्रो चाहिँ यो छपडी गोठो चाहिँ भट्काएको अवस्था छ हेर्नुहोस् हाम्रो भारमा र यो प्रगति दिनदिनै प्रगति अवस्थामा गइरहेको अवस्था छ।
जुन लक्षित वर्गको तपाईँहरूले योजना कार्यान्वयन गर्नुभयो तपाईँ चाहिँ सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न त्यो त्यसको प्रतिफलबाट?
एकदमै मैले अब हामीले सबै मान्छेको 100% त हुँदैन, मैले आफैमा चाहिँ के सोच्छु भने हामीले गरेको सोचेको कामहरू किन चाहिँ अपूर्ण हुन्छन् त, किनकि यसमा हामीले मात्र मैले अघि नै भनिसकेँ हामीले सोचेर मात्रै हुँदैन, लक्षित समूहमा पीडित पक्ष र उहाँहरूले पनि कमसेकम हामी किन पछाडि पऱ्यौँ र हामी किन कसरी अगाडि जानुपर्छ भन्ने कुरा उहाँले हात दिए पो हामीले हात तारेर उकास्ने हो नि उहाँलाई, तर उहाँहरू आफै चाहिँ कुण्ठित भएर बस्नुहुन्छ, त्यसको लागि टोल टोलमा गएर उहाँको घर घरमा हामीले एकदमै भित्र छिर पुग्न सकेको अवस्था छैन, त्यो एउटा दुःखद घटना पनि हो र यहाँ पुग्नु पनि पर्छ र उहाँहरू पनि कमसेकम मैले के भनेको छु भने तपाईँको टोलमा जान्ने मान्छे छन् नि, तपाईँको ग्रुपमा जान्ने मान्छे छन् भने उहाँले लिडिङ गर्नुपर्ने अवस्था पनि छ, किनकि हामी उहाँले प्रत्येक ठाउँमा छिरेर प्रत्येक व्यक्तिसँग भेट्ने अवस्था पनि हुँदैन, तसर्थ मैले के भन्न चाहन्छु भने यो समिति मार्फत समितिले पनि